الحمد لله وكفى بسلام على عباده الذين اصطفى. أما پچھلے چند دنوں سے ہم قلت کلام پہ گفتگو کر رہے ہیں کہ مشائخ کے نزدیک کم بولنا یہ اصلاح کے نسخوں میں سے بڑا نسخہ ہے۔ عام بندہ یہی سمجھے گا کہ جی عجیب قسم کی پابندی ہے کہ بولنے پہ بھی پابندی لگ گئی، مگر یہ کم بولنا اور کم بولنے کو سیکھنا، اس کے بغیر اصلاح ممکن نہیں ہے۔ اور مشائخ نے اس کی وجوہات بتائی، اور پچھلی مجالس میں ہم نے ان وجوہات کا تذکرہ کیا کہ سب سے پہلی بات کہ انسان جو کم بولتا ہے خاموشی اختیار کرتا ہے، بولنا کم کرتا ہے تو اس کے کان سننا شروع کر دیتے ہیں کہ اس کی زبان بول کیا رہی ہے، ورنہ بولتا ہی چلا جاتا ہے، اس کو پتا بھی نہیں ہوتا ہے کہ میں کیسے الفاظ بول رہا ہوں، اور کبھی کبھی اس کے الفاظ اللہ کو اتنا ناراض کر دیتے ہیں۔ حدیث پاک میں آتا ہے انسان کبھی کبھی اپنی زبان سے ایک ایسا لفظ نکال لیتا ہے کہ اللہ رب العزت قیامت تک کے لیے اسے اپنے دشمنوں میں شامل فرما لیتے ہیں۔ تو زبان پہ قابو رکھنا، زبان کو خاموش رکھنا، اس کے بغیر اصلاح ممکن نہیں۔ دوسری وجہ مشائخ نے یہ فرمائی کہ یہ زبان جو ہے یہ خاموش رہے گی تو دل جو ہے وہ اللہ کی طرف متوجہ ہوگا، تو قلبی ذکر کرنے کے لیے کچھ وقت کے لیے زبان خاموش ہونا ضروری، تو توجہ اللہ کی طرف کامل بن جاتی ہے، پھر زبان چل بھی رہی ہو تو بھی یہ دل اللہ ہی کی طرف متوجہ ہوتا ہے، مگر کچھ وقت کے لیے زبان کو بند کرنا ضروری ہے تاکہ دل کو اللہ کی طرف متوجہ کیا جا سکے۔ تو زبان کو خاموش کیے بغیر زبان کا سننا اور زبان کی باتوں کا سننا یہ بھی بڑا مشکل، زبان کو خاموش کیے بغیر ذکر کثیر کرنا بڑا مشکل، اور کل کی مجلس میں ہم نے یہ عرض کیا کہ زبان خاموش ہونا یہ دلیل ہے کہ انسان کو صبر نصیب ہو گیا، ہر ناپسندیدہ چیز پر ناپسندیدگی کا اظہار کرنا یہ بے صبری ہے، اور کوئی بھی شخص اللہ کا مقرب نہیں بن سکتا جب تک کہ اس کے اندر صبر نہ آ جائے۔ یہ ممکن نہیں ہے کہ کہنے کو اللہ والا ہو بندہ اور چھوٹی چھوٹی چیزوں پہ بے صبری کر رہا ہو، تو در حقیقت وہ اپنے ساتھ ہونے والی مشکلوں پریشانیوں کو وہ یہی سمجھ رہا ہے کہ یہ اللہ کی طرف سے نہیں ہے، اسی لیے تو اظہار بار بار کر رہا ہے، تو اس کو ڈانٹ رہا ہے تو اس کو ڈانٹ رہا ہے۔ تو اللہ والوں کی بڑی صفت یہی ہے کہ وہ اللہ ہی کو فاعل حقیقی سمجھتے ہیں ہر چیز کا کرنے، زبان ان کی خاموش ہوتی ہے ہر مشکل پہ۔ تو یہ وقت کی بات ہے کہ زبان کو خاموش کرنا یہ ایک سیکھنے والی چیز ہے، یہ اہم چیز ہے، اور یہ خانقاہوں پہ سکھائی جاتی ہے۔ اور چوتھی چیز اور بڑی اہم چیز یہ کہ زبان کم بولے گی تو گناہ بھی کم ہوگی، سیدھی بات یہ روزمرہ کی زندگی میں سب سے زیادہ گناہ ہم اس زبان ہی سے کرتے ہیں، روانی میں کر بیٹھتے ہیں، روانی میں جھوٹ بول دیتے ہیں، کئی مرتبہ دوسرے کو صرف ہنسانے کے لیے ہم جھوٹ بول دیتے ہیں، روانی میں غیبت کر بیٹھتے ہیں، اور ہم یہ سمجھتے بھی نہیں کہ یہ گناہ کتنے بڑے گناہ۔ جھوٹ بولنے والے کو حدیث میں منافق کہا گیا، اور غیبت کرنے والے کو حدیث میں کہا گیا کہ یہ زنا سے بھی زیادہ بڑا گناہ کر رہا ہے۔ الغیبت اشد من الزنا، یعنی زنا کی اتنی کراہت، عام مسلمان جو بہت عبادت گزار نہیں بھی وہ بھی زنا کے فیور میں نہیں ہے کہ اللہ اکبر. تو یہ غیبت کر کے ہم زنا سے بھی بڑا گناہ کرتے ہیں، اپنی زندگی کو مشکل بنا دیتے ہیں. حدیث پاک میں آتا ہے کہ تم دوسروں کی چھپے ہوئے عیبوں کا تذکرہ نہ کیا کرو، نہ اس کو سننے کا شوق رکھو. اگر تم دوسروں کے چھپے ہوئے عیبوں کے پیچھے پڑ جاؤ گے تو اللہ رب العزت تمہارے عیبوں کے پیچھے پڑ جائیں گے، اور جس کے عیبوں کے پیچھے اللہ پڑ جائے اللہ اسے ضرور ذلیل فرمائیں گے، اگرچہ وہ اپنے گھر میں چھپ کے بیٹھا ہی کیوں نہ. تو یہ زبان انسان سے ایسے ایسے کام کراتی، پوری زندگی تباہ ہو جاتی ہے. کسی کو چہرے دکھانے کے قابل انسان نہیں رہتا. اور یہ روانی میں غیبت جو کر رہے تھے یہ اس کا نتیجہ ہوتا ہے کئی مرتبہ. تو اس زبان کو قابو کرنا، اس زبان کو خاموشی سکھانا، یہ صرف اصلاح کا نسخہ سالکین کے لیے نہیں ہے، ہر مسلمان کے لیے ضروری چیز ہو گئی. اور بڑے بڑے لوگوں نے اس زبان کو خاموش رکھنے کی اہمیت کو سمجھا، نہ کان میں کچھ غلط جائے نہ زبان سے کچھ غلط نکلے. مسلمانوں کے نیک بادشاہ گزرے ہیں، ہارون رشید، اور ان کے بارے میں مشہور تھا کہ وقت کے بڑے بادشاہ تھے. ان کی حکومت 3 کانٹیننٹس میں تھی، ایشیا کے بھی کچھ ملکوں میں، یورپ کے بھی کچھ ملکوں میں، افریقہ کے بھی کچھ ملکوں میں. تو اپنے وقت کے بڑا بادشاہ تھا، مگر عبادت کا شوق اتنا کہ ہر رات 100 رکعت نفل پڑھتا. مگر علماء نے فرمایا کہ اتنی عبادت کے باوجود بھی علماء کے نزدیک اس کی جو بیوی تھی زبیدہ خاتون وہ زیادہ نیک تھی. زیادہ نیک اس لیے تھی کہ اپنی زبان اور اپنے کان کو پاک رکھتی تھی. زبان اور کان کو پاک رکھنا، بادشاہ کو بڑا محل تھا، بادشاہ کے اس بڑے محل میں 100 ایسی خواتین کو نوکری دی ہوئی تھی کہ جو ساری کی ساری حافظ قرآن، مختلف جگہوں پہ ان کو کھڑا کیا تھا. ہر روز صبح سے شام تک یہ خواتین بیٹھتی ہیں صرف قرآن پاک. اور زبیدہ خاتون کا کہنا تھا کہ میں چاہتی ہوں کہ میری زبان میرے کان میں کوئی اور الفاظ جائے سوائے اللہ کے کلام سے، تاکہ میری زبان بھی گناہوں سے بچی رہے. تو علماء کا کہنا ہے کہ 100 رکعت نفل بادشاہ پڑھتا تھا، مگر یہ زیادہ نیک، اس کی زبان سے غلط الفاظ نہیں نکلتے. تو پھر بھی سوال یہ پیدا ہوتا ہے کہ جی کسی کی نیکی کا ایسا کہ وہ سرٹیفکیٹ کیسے دے سکتا ہے. تو علماء کا یہ کہنا ہے کہ انسان کی دل کی نیکی کا پتہ اس کے دل کی خواہشات سے چلتا ہے. زبیدہ خاتون یہ کہتی ہیں، کتابوں میں لکھا ہے، ایک مرتبہ انہوں نے خواب دیکھا، اپنے خواب میں اپنے آپ کو برہنہ دیکھا، اور یہ دیکھا کہ انسان، حیوان، چرند، پرند، ہر ایک ان کے ساتھ جو ہے وہ غلط کام کر رہے ہیں. نیک خاتون تھی، اس طرح کا خواب دیکھ کے بیدار ہو گئی اور پریشان ہو گئی کہ کیا میں اس طرح کی، کہ دنیا کی ہر مخلوق میرے ساتھ زنا کر رہی ہے. तो उस जमाने में ख्वाबों की ताबीर के बहुत बड़े माहिर, ताबीर उर रोया जिन्होंने लिखी, क्या नाम है बुजुर्गों का, अल्लामा सुयूती रहा, इब्न सीरीन रहमतुल्लाह, इब्न सीरीन रहमतुल्लाह अलैह उस जमाने में हयात थे। अब इब्न सीरीन ख्वाबों की ताबीर बताने के इस्लामी तारीख के सबसे बड़े माहिर समझे जाते हैं, उनके जमाने में से। अब जुबैदा खातून को भी ये पता था, वो चाह रही थी कि इब्न सीरीन से इसकी ताबीर मालूम की जाए, मगर शर्म भी आ रही थी कि ऐसा ख्वाब कैसे सुनाऊं कि सारी मखलूक मुझसे जिना कर रही है। तो अपनी खादमा थी, उसको कहा कि तू इब्न सीरीन रहमतुल्लाह के पास चले जा और वहां जाके ये ख्वाब अपने बारे में बता कि मैंने ये ख्वाब देखा है कि मैं बरहना थी और चरिंद परिंद इंसान हैवान सब मुझसे जिना कर रहे थे। खादमा ने मलका की बात सुनी और जाके इब्न सीरीन रहमतुल्लाह अलैह के पास आई कि जी मुझे आपसे बात करनी है और ये ख्वाब सुनाया, किस तरह मैंने ख्वाब में यूं देखा है कि मैं बरहना थी और तमाम मखलूक जो है वो सब इंसान हैवान चरिंद परिंद सब मुझसे जिना कर रहे हैं। इब्न सीरीन रहमतुल्लाह ने ख्वाब सुना और फरमाया कि नहीं, ये ख्वाब तूने नहीं देखा है। फिर फरमाया कि तेरी औकात ही नहीं कि तू ये ख्वाब देख सके। अब खादमा थोड़ी सी डर गई, खादमा ने कहा चले ठीक है, बस खादमा वापस चली गई और जाके जुबैदा खातून से कहा कि जी हजरत ने तो कहा कि ये ख्वाब तूने नहीं देखा, बात तो सही है, बल्कि हजरत ने तो ये कहा कि तेरी औकात ही नहीं तू ये ख्वाब देखे। अब जुबैदा खातून ने कहा कि जी अब मैं इसमें गलत बयानी नहीं कर सकती, उसी खात्मा को वापस भेजा, उसको कहा कि जाके सबको बता दो मलका है, मलका ने ख्वाब देखा है। जुबैदा खातून ने, अब जब ये वापस गई तो हजरत ने फरमाया हाँ वो देख सकती है। तो आत्मा ने कहा कि हजरत अब आप इसकी ताबीर भी इनायत फरमा दें। इब्न सीरीन रहमतुल्लाह ने फरमाया कि इसकी ताबीर यही है कि ये नेक औरत है, कोई ऐसा बड़ा काम करेगी कि अल्लाह की सारी मखलूक जिसमें इंसान भी है हैवान भी है चरिंद भी है परिंद सब उससे फायदा उठा। खादमा वापस आई और जब जुबैदा खातून को ये ताबीर सुनाई तो उस वक्त दिल को सुकून आया, क्योंकि जाहिरन तो ऐसा ही लग रहा था कि किसी वक्त इतनी गुमराही आ जाएगी कि हर शख्स और हर मखलूक जिना कर रहा होगा। तो ये बात सुन के दिल को तसल्ली भी हुई नेक खातून। फिर बहुत सारा वक्त गुजर गया, बात आई गई हो गई, बादशाह को बड़ी फतूहात मिल रही थी। एक वक्त आया कि बादशाह इतना खुश, उसने जुबैदा खातून से कहा कि आज मुझसे जो मांगना चाहती हूँ मांग, जो कहोगी आज तेरी ख्वाहिश पूरी। जुबैदा खातून ने कहा कि बादशाह सलामत सोच गए। बादशाह ने कहा कि बड़ा बादशाह हूं और आज बड़ा खुश हूं कि मांग तो देगा, ये मुमकिन नहीं कि आज मैं तेरी ख्वाहिश पूरी ना करूं। जुबैदा खातून ने कहा ठीक है, फिर ये इराक में दरियाए फुरात बहता है, इसमें से एक नहर निकालें और उसको मैदान अरफात तक ले जाए। बादशाह ने कहा अल्लाह की बंदी, इतनी हजारों मील लंबी नहर तुझे चाहिए? बादशाह सलामत आपने तो अभी कहा कि जो मांगना चाहती है मांग ले, तो ये मेरी ख्वाहिश। उसने कहा हाँ कहा तो है, हजारों मील लंबी नहर का तुझे फायदा क्या? तो बादशाह सलामत कई सालों से दिमाग में ये बात घूम रही थी कि हिंदुस्तान वाली तरफ से हाजी हज के लिए निकलते हैं, पैदल जाते हैं, रास्ते में पानी का कोई इंतजाम नहीं होता है, तो कई मरतबा रास्ते में हाजियों के जानवर भी फौत होते हैं और कई मरतबा हाजी खुद भी फौत हो जाता है। अगर ये पानी का इंतजाम हो गया, ये नहर बन गई, तो सालों हाजी इससे फायदा उठाएंगे और हमें इन हाजियों की दुआएं मिल जाएंगी। फिर बादशाह सलामत ने नहर बनाई और आज भी नहर जुबैदा के नाम से वो नहर मशहूर। तो कुछ अरसा पहले वहां हाजिरी हुई तो ये नहर देखने का भी अल्लाह ने मौका दिया। अब तो पानी नहीं है, मगर बहरहाल वो जगह बनी हुई है जहां से नहर बहती थी। मगर उलमा ने इस दिल की ख्वाहिश को देख के कहा, ये 100 रकत नफल पढ़ने वाली बादशाह से भी ज्यादा नेक जुबैदा खा, कि न कान में कोई और चीज जाती सिवाय कुरान के, न जुबान से कोई गीबत को दूर करता, जुबान काबू में। तो आम लोग तो यही समझते हैं कि जी किल्लत कलाम का हुक्म, ये तो जबरदस्त किस्म की पाबंदी है, मगर सच्ची बात यह है कि ये पाबंदी सालकीने तरीकत और इस रास्ते पे सिर्फ चलने वालों के लिए नहीं, हर आम मुसलमान के लिए भी अहम है। वो अपनी जुबान को काबू में रखे, जुबान को कुछ देर के लिए खामोश रखे। अल्लाह रब्बुल इज्जत हमें ये जुबान के सही इस्तेमाल करने की तौफीक नसीब फरमाए। आखिर दावा अल्हम्दुलिल्लाह रब्बिल आलमीन, वस्सलात वस्सलाम अला सय्यिदिल अंबिया वल मुरसलीन। اللهم إنا نسألك علما نافعا وعملا متقبلا ولسانا ذاكرا وقلبا خاشعا ورزقا واسعا وشفاء من كل داء، وصلى الله تعالى على حبيبه سيدنا محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين. جزاكم الله. السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام ورحمة